नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय तहको चुनावमा सहभागी हुन प्रधानमन्त्री दाहालको आग्रह, विकासलाई ढोका ढोकासम्म पुर्याउने अवसरका रूपमा उपयोग गर्न आह्वान।
मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिङ्गो देशलाई हार्दिक आमन्त्रण गर्दछु।
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने मधेसी मोर्चाको निर्णय, निर्वाचन आयोगमा दल दर्ता नगर्ने।
भोलि 200 भन्दा बढी क्याम्पसमा सोभियूको चुनाव हुँदै ठूला क्याम्पसमा सोभियू चुनाव हुन नसक्नुमा विद्यार्थी संगठन नै मुख्य दोषी।
बेलायत बाहिरिएपछिको कार्यक्रमका बारेमा ईयूले योजना सार्वजनिक गर्ने, आगामी 10 वर्षको कार्यक्रम भोलि सार्वजनिक गरिँदै।
र आईसीसी विश्व क्रिकेट लीगको तयारीमा रहेको नेपाली टीम अभ्यास खेलमा विजयी, पुलिसलाई हराउँदै त्रिभुवन आर्मी क्लब तिलोत्तमा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
बिहेमा त धेरै रमाइलो भयो अघि।
फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख 31 गते हुने स्थानीय तहको चुनावमा सहभागी हुन आह्वान गर्नुभएको छ। आज बेलुकी देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय चुनाव लोकतन्त्रको उत्सव भएको र झण्डै 2 दशकपछि यो अवसर आएकाले धाक धम्की र डर पन्छाउँदै चुनावमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको हो। स्थानीय चुनाव प्रतिनिधि चुनिने सामान्य चुनावी प्रक्रिया मात्रै भएकाले नागरिकको ढोकामा सरकार पुर्याउने अवसर समेत भएकाले त्यसलाई सफल पार्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो। वैशाखमा हुने चुनाव 1,40,00,000 मतदाताले 35,000 प्रतिनिधि चुन्ने अवसर भएकाले सामान्य चुनाव मात्रै नभई नागरिकको ढोकामा विकास र सरकार पुर्याउने युगको प्रारम्भ भएको प्रधानमन्त्री दाहालको भनाई थियो।
विकास र सरकार अब मतपेटिकाका रूपमा जनताको दैलोमा छ। निर्वाचन लोकतन्त्रको सबभन्दा ठूलो उत्सव हो। यो महोत्सवमा बिना संशय, बिना धक, बिना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिङ्गो देशलाई हार्दिक आमन्त्रण गर्दछु।
अनेकौं चुनौतीका बीच पनि संविधान घोषणा भएको भन्दै उहाँले जसरी पनि स्थानीय तहको चुनाव गराई छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी माघ 7 गतेभित्र तीनै तहको चुनाव गरिसक्नुपर्ने संवैधानिक बाध्यता, वर्षा लागेपछि चुनाव हुन नसकिने परिस्थिति तथा सर्वोच्च अदालतले पनि स्थानीय चुनाव गर्न दिएको आदेश साथै चुनाव नगर्दा संवैधानिक राजनैतिक शून्यता आउने जटिल अवस्थाका कारण सरकार संशोधन र चुनाव सँगसँगै गर्ने निर्णयमा पुगेको उहाँको भनाइ छ। प्रधानमन्त्री दाहालले एमालेको हटका कारण संशोधन प्रस्ताव समयमै अघि बढ्न नसकेको दावी गर्दै मधेस केन्द्रित दलहरूलाई संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेकाले चुनावमा भाग लिन आग्रह गर्नुभयो।
निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्दै म यही सम्बोधन मार्फत उहाँहरूलाई विश्वास दिलाउन चाहन्छु कि यो सरकार निर्वाचन सँगसँगै संविधान संशोधन पनि गरेर संविधानको स्वीकार्यता फराकिलो पार्न र राष्ट्रिय एकता सुदृढ गर्न हिजो जत्तिकै दृढ र प्रतिबद्ध छ।
प्रधानमन्त्री दाहालले मधेस केन्द्रित दलहरूले भने अनुसार तराई मधेसमा स्थानीय तहको संख्या बढ़ाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले चुनाव सफल पार्न अन्तर्राष्ट्रिय साथ र समर्थन पनि आफूले खोजेको उल्लेख गर्नुभयो। चुनावपछि दलहरूबीच गाली र ताली नभई विकास निर्माण र जनसेवाका लागि प्रतिस्पर्धा हुने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। अब पनि चुनाव हुन नसके गणतन्त्र धर्मनिरपेक्षता समावेशी समानुपातिक जस्ता उपलब्धि गुम्न सक्ने उहाँले चेतावनी दिनुभयो। प्रधानमन्त्री हालले मधेसी नागरिकका भावनालाई भड़काएर विखण्डनको बीजारोपण गर्न खोज्ने तत्वलाई जसरी पनि परास्त गरिने प्रतिबद्धता दोहोर्याउनुभयो।
एक थरी तत्व मधेसको आवेगलाई भड़काएर मुलुक विखण्डन गर्ने दिवा स्वप्न देखिरहेका छन्। म आज यही सम्बोधनबाट खुला रूपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिनेछ। हिमाल होस्, पहाड़ होस् वा तराई, कुनै पनि अतिवादलाई सहन गरिने छैन। शान्ति सुरक्षामा कुनै कमी हुन दिइने छैन। निर्वाचनमा एक एक मतको सुरक्षा गरिनेछ। निर्वाचनको स्वतन्त्रता र निष्पक्षताका लागि 100% प्रतिबद्ध रहन म सबै सरकारवालाहरूलाई यसै सम्बोधन मार्फत विशेष निर्देशन पनि दिन चाहन्छु।
स्थानीय तहको चुनावपछि देशले स्थिरता र आर्थिक समृद्धिको बाटो लिने प्रधानमन्त्री दाहालको दावी थियो।
राष्ट्रका नाममा सम्बोधन गर्नुअघि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरूलाई चुनावपछि मात्र संविधान संशोधन विधेयक अघि बढ़ाउने बारे मनाउने प्रयास गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री दाहाल र देउवाले अहिले नै संविधान संशोधन विधेयक अघि बढ़ाउँदा पारित नहुने लगभग निश्चित जस्तै रहेकाले विधेयक थाती राखेर चुनावमा जान प्रस्ताव गर्नुभएको थियो। तर मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित नभएसम्म चुनावमा भाग नलिने निर्णय गरेको छ। प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै मोर्चाले संशोधनपछि मात्र चुनावमा भाग लिने निर्णय गरेको हो। बिहान माओवादी र कांग्रेससँग छलफल गरेपछि बसेको मोर्चाको बैठकले सत्तारूढ़ दलको प्रतिबद्धतालाई विश्वास गर्न नसकिने भन्दै चुनावभन्दा पहिल्यै संशोधन पारित गर्न आग्रह गरेको हो। मोर्चाको बैठकले निर्वाचन आयोगमा दल दर्ता पनि नगर्ने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिष सुमन जानकारी दिनुभयो। तर संघीय समाजवादी फोरम नेपालले भने स्थानीय चुनावका लागि हिजो नै दल दर्ता गरिसकेको छ। यस्तै चुनाव र संविधान संशोधनबारे निर्णय गर्न प्रधानमन्त्री दाहालले भोलि सत्तारूढ़ दल सहित मोर्चा राप्रपा र फोरम लोकतान्त्रिकलाई छलफलका लागि बोलाउनु भएको छ।
यसैबीच भोलिदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी निर्वाचन आचार संहिता र स्थानीय तह निर्वाचन आचार संहिता लागू गर्ने निर्णय गरेको हो। सरकार मन्त्री स्थानीय निकाय तथा तहका कर्मचारी सार्वजनिक संस्थानका कार्यालय तथा कर्मचारी सरकारी तथा अर्ध सरकारी संस्थाको कार्यालय तथा कर्मचारी र सुरक्षाकर्मी चुनावको काममा संलग्न कर्मचारी राजनैतिक दल तथा राजनैतिक दलका भातृ संगठन सरकारी तथा निजी क्षेत्रका संचार माध्यम निजी तथा गैर सरकारी संस्था र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई भोलिदेखि नै आचार संहिता लागू हुनेछ। यस्तै उम्मेद्वारको हकमा भने मनोनयन दर्ता भएको मिति अर्थात 2074 साल वैशाख 16 गतेदेखि आचार संहिता लागू हुनेछ। आयोगले गृह मन्त्रालयबाट तयार पारिएको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे प्रारम्भिक छलफल समेत गरेको छ।
मन्त्री परिषदले प्रदेश नम्बर दुईमा स्थानीय तहको संख्या बढ़ाउन गठित समितिलाई 3 दिनको समय थप गरेको छ। समितिको म्याद सकिने दिन आज बसेको मन्त्री परिषद बैठकले समितिको म्याद थप्ने निर्णय गरेको हो। स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो। मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढ़ाउने तयारी गरेको हो। यस्तै वन सुरक्षाका लागि 700 नेपाली सेनालाई काजमा खटाउने साथै नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व बैंकले दिने 15.93 अर्ब ऋण स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ। बैठकले सरकार र निजी सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय पनि गरेको छ।
यसैबीच क्यान्सर रोगको निदान र उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा क्यान्सर अस्पताल निर्माण हुने भएको छ। आजको मन्त्री परिषद बैठकले नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गरेकाले प्रखर परोपकार मिशन नामक संस्थाको झण्डै 23,000 वर्ग किलोमिटर जग्गा भवन लगायतको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा ल्याएर नयाँ क्यान्सर अस्पताल बनाइने भएको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिनुभयो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रखर परोपकार मिशन नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालय बीच भएको त्रिपक्षीय सम्झौताको आधारमा संचालित प्रस्तावित नेपाल क्यान्सर अस्पताल खजुरा बाँकेलाई कानूनी दायरामा ल्याई त्यसको नाम भने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बनाइने भएको हो।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका झण्डै 200 क्याम्पसमा भोलि स्वतन्त्र विद्यार्थी युनियन अर्थात सोभियूको चुनाव हुँदैछ। 60 अंगिक क्याम्पसमध्ये विवाद नभएका 24 अंगिक सहित झण्डै 200 क्याम्पसमा चुनाव हुने केन्द्रीय निर्वाचन समितिका सदस्य नरेन्द्र शिवाकोटीले जानकारी दिनुभयो। विद्यार्थी संगठनको आपसी किचलो र विवादका कारण 8 वर्षपछि हुन लागेको सोभियू चुनाव धेरैजसो क्याम्पसमा हुन नसकेको हो। काठमाडौँ सहित देशैभरिका ठूला क्याम्पसमा विभिन्न मार्गसहित विद्यार्थी संगठनले नै कतै तालाबन्दी त कतै आगजनी गरेका छन्। भोलि काठमाडौँ उपत्यका सानोठिमी क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पस, पुलचोक इन्जिनियरिङ र थापाथली इन्जिनियरिङ, जनप्रशासन क्याम्पस, आईओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषि क्याम्पसमा चुनाव हुने शिवाकोटीले जानकारी दिनुभयो। शंकरदेव क्याम्पसले आउँदो 24 गते गर्ने गरी सोभियूको मिति तोकेको छ। चैत 20 तीन दिनसम्म प्रजातन्त्रवादी प्राध्यापकको अधिवेशन रहेको, चैत 26 गतेपछि परीक्षा शुरू हुने भएकाले अब फेरि सोभियू चुनावको मिति कहिलेलाई तोक्ने बारेमा अन्यल भएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अगस्त्य मुनि तहाँ उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खटकाउमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
वाइ पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056-531-701, 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय तहको चुनावमा सहभागी हुन प्रधानमन्त्री दाहालको आग्रह तर संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने मधेसी मोर्चाको निर्णय, भोलि 200+ क्याम्पसमा सोभियूको चुनाव हुँदै ठूला क्याम्पसमा भने विद्यार्थी संगठनकै कारण सोभियू चुनाव नहुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, आजभन्दा झण्डै 50 वर्ष अघिसम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको कुरा अहिलेसम्म सुन्नमा मात्रै आएको थियो। त्यही खानीबाट उत्खनन गरेको फलामबाट निर्मित केही घरेलू प्रयोजनका सरसामान देख्न पाइए पनि त्यसको ठोस प्रमाण केही थिएन। तर खानी तथा भूगर्भ विभागले केही दिन अघि गरेको अध्ययनपछि मल्लादेहीको कालीढुङ्गामा फलाम खानी भएको पुष्टि भएको छ। बैतडीबाट उज्यालो सहकर्मी इन्द्रसरा खड्काको रिपोर्ट।
जयपृथ्वी बहादुर सिंह राजमार्गको ढुल्यामोदबाट पुर्चौली हाट जाने कच्ची सड़कमा 17 किलोमिटर हिँडेपछि कोटिलाको रुइनी चौर पुगिन्छ। त्यसपछि पश्चिम हुँदै त्यहाँको प्रसिद्ध डिलासिनी मन्दिरलाई दायाँ पार्दै दक्षिणतर्फ लाग्दा 1 घण्टा जतिमा मल्लादेहीको कालीढुङ्गा पुग्न सकिन्छ। कालो कालो र खैरो खैरो रंगको ढुङ्गा हुने भएकाले कालीढुङ्गा नाम रहेको त्यस ठाउँमा 30-60 फिट गहिराईका सयौं खाडलहरू देख्दा धेरैलाई अचम्म लाग्न सक्छ। लडाई गर्दा लडाकुले खनेका बंकर जस्तै लाग्ने ती गहिरा खाडलबाट सयौं वर्ष अघिदेखि स्थानीय बासिन्दाले फलामको धाउ निकाल्ने गर्दथे। मल्लादेही एकका स्थानीय रामबहादुर बोहरा:
पहिले यो डोकाको जस्तै टोकरी बनाएर तल नाम्लो जेवडो खिचेर हिसाबले खिचेर यहाँ फलाम गाड्नेथे। त्यही बेला त्यो फलाम लगेर ढुङ्गो आगो बालेर हुन्थ्यो कि आरन बनाउन ऊ बेला ऊ हिसाबले पिटेको। फेरि हाम्रो गाउँमा मुनुमातिर ढोल छन्, ठुल्ठुला पटालहरू छन्, उनमा पिटेको पनि छ। हाम्रा घर पनि धाउ भएको छ, यसै भित्रको निक्लेको धाउ।
स्थानीय बासिन्दाले धेरै पहिलेदेखि फलाम खानीको अध्ययनका लागि खानी विभागलाई गुहार्दै आएका थिए। बल्ल अहिले खानी तथा भूगर्भ विभागले अध्ययन शुरू गरेको छ। अध्ययनकै क्रममा कालीढुङ्गा क्षेत्रमा पुग्दा खानी विभागका भूगर्भविद सन्तोष ढकालले एक ठाउँमा देखा परेको चट्टानमा फलाम भएको कुरा तत्काल परीक्षण गरेर देखाउनु भयो।
पहिला यहीँको ढुङ्गा प्रयोग गरेर फलाम बनाइन्थ्यो रे, त्यही सिलसिलामा हामी चेक गर्न आइरहेका छौँ। यसो हेर्दाखेरि चाहिँ यहाँनिर रातो रातो कलरको चट्टान छ, र यो कलरको चट्टानमा चाहिँ हामीले चुम्बक राख्दाखेरि त्यो धुलो बनाउँदाखेरि चाहिँ नि त्यो धुलोलाई सबै तान्निरहेछ। त्यही भएर यसको चाहिँ चुम्बकीय गुण देखिन्छ, हामी देखिरहेछौँ धुलो तानिरहेछ यसले।
खानी विभागको टोली त्यही ठाउँमा क्याम्पिङ गरेर दुई दिन बस्यो र फलाम खानीको अध्ययन अघि बढायो। दुई दिनको प्रारम्भिक अध्ययनपछि फलाम खानी भएको प्रमाणित गरेर त्यस क्षेत्रका अन्य चट्टानहरूको अध्ययनमा लागेको छ। खानी रहेको क्षेत्र मल्लादेहीको दुईवटा ओडा र कोटिलाको दुईवटा ओडाको दशौं किलोमिटरको क्षेत्रमा फैलिएको स्थानीय जय बहादुर धामी बताउनुहुन्छ।
यो क्षेत्र त अब लगभग हजुर हाम्रो वार्ड नम्बर 8 बबिणा, वार्ड नम्बर 1 मल्लादेही र कोटिला 7 नम्बर र 8 नम्बर कोटिलाका यी 4 वडाको क्षेत्र छ, अधिकतम मल्लादेहीमा छ बढी।
खानी विभागको टोलीले यी खाडलहरूको अध्ययनपछि त्यति बेलाको उच्च प्रविधिबाट फलाम उत्खनन गरेको ठहर गरेको छ। फेरि विभागका भूगर्भविद ढकाल:
यो त अब पहिलादेखि गर्ने प्रविधि नै हो, अरू त उपाय छैन, खनेरै निकाल्ने हो पहिला। तर यसो हेर्दाखेरि चाहिँ अलिकति त्यो बेलाको पनि अलिकति हाइएस्ट टेक्नोलोजी जस्तो लाग्यो मलाई चाहिँ। पुरै उनीहरूले नेटवर्किङ गरेर निकालेको छ, अन्त चाहिँ के देखिन्छ भने खाडलहरू बनाएर तल तल सुरुङहरू बनाएको हुन्छ। यहाँ चाहिँ माथिबाटै खाडलहरू 15-20 मिटर डेप्थको गहिराईको खाडलहरू बनाएर उनीहरूले तल तल नेटवर्किङ गरेर निकालेको जस्तो देखिन्छ।
भूगर्भविदहरूले यो क्षेत्रमा खानी रहेको प्रमाणित भए पनि कच्चा पदार्थको मात्रा कति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्र थाहा हुने बताएका छन्। खानी विभागले 3 वर्षे योजना अनुसार विभिन्न चरणका अध्ययनहरू गर्ने लक्ष्य लिएकाले अर्को वर्ष यस क्षेत्रको जमिन मुनिको फलामको मात्रा पनि थाहा हुने दावी गरेको छ। विभागको अध्ययनपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। उनीहरूले फलाम खानी उत्खनन भएपछि यस क्षेत्रका हजारौंले रोजगारी पाउने र सुदूरपश्चिमकै समृद्धिको ढोका खुल्ने विश्वास गरेका छन्। खानी उत्खननको चरणमा पुग्दासम्म वर्षौं लाग्न सक्छ, तर यसलाई शताब्दियौं पहिलाको प्रविधि हेर्न सकिने पर्यटकीय क्षेत्रको रूपमा समेत विकास गर्न सकिन्छ।
अब फेरि खबरकै सिलसिला, पत्रकार रविन्द्र मिश्रले नयाँ दल खोल्ने घोषणा गर्नुभएको छ। धेरैजसो गैर राजनैतिक पृष्ठभूमिबाट आएका व्यक्तिको साथ लिएर मिश्रले नयाँ दल खोल्ने घोषणा गर्नुभएको हो। दलको नाम, संगठनात्मक ढाँचा लगायत विस्तृत खाका आउन बाँकी रहे पनि मुमाराम खनाल, पूर्व सचिव किशोर थापा, पत्रकार अजय भद्र खनाल, डाक्टर सरोज धिताल, इन्जिनियर सूर्यराज आचार्य लगायत सम्मिलित नयाँ पार्टीमा सम्मिलित रहने र अहिलेकै राजनैतिक दलले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले नयाँ दल खोल्नु परेको पत्रकार मिश्रले बताउनु भएको छ।
भोलिदेखि काठमाडौँ उपत्यकामा 20 वर्ष पुराना भाडाका गाड़ी चल्न नपाउने नियम लागू हुँदैछ। यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकामा रहेका 20 वर्षभन्दा पुराना 3,000 गाड़ी हटाउन लागिएको हो। भोलिदेखि 20 वर्ष पुराना गाड़ी सड़कमा भेटिए विभागले जफत गरेर गाड़ी धनीलाई कार्यवाही पनि गर्ने विभागका शाखा अधिकृत अर्जुन रिजालले बताउनुभयो। गाड़ी धनीले पुराना गाड़ीको आजसम्मको कर बुझाएर भोलिदेखि प्रयोग नगर्ने गरी कबाड़ी बनाउनु पर्नेछ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाऊँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था
होस्टलको समेत व्यवस्था भएको
छिटो गरौँ धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 4107007 98511 72194
4107007 98511 72194
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44282042 44282042
कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01424602 4
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर नेपालका लागि भारतीय राजदूत रणजित रायको कार्यकाल आजदेखि सकिएको छ। राजदूत राय आज राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विदाई भेट गर्नु भएको छ। 3.5 वर्ष नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यरत रहेका राय भोलि भारत फर्किनुहुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनिया राजदूत यु होङ बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र राजदूत होङ बीच स्थानीय चुनाव र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाली सेनाले केही मन्त्रालय तथा मातहतका निकायमा नीति निर्माण तहमा काम गर्ने माथिल्लो तहका कर्मचारीका लागि राष्ट्रिय सुरक्षा सम्बन्धी उच्च स्तरीय तालिम शुरू गरेको छ। राष्ट्र राष्ट्रियता स्वाधीनता र अखण्डताको विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको तालिममा देशको शान्ति सुरक्षा पर्यावरण संरक्षण विकास निर्माण प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन समन्वयका बारेमा छलफल हुने सेनाले जनाएको छ।
पोखराको हेम्जामा आलु महोत्सव हुने भएको छ। सुन्दर ठाउँ हेम्जा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक भन्ने नाराका साथ विष्णुपादुका क्लबले फागुन 23 गते देखि महोत्सव आयोजना गर्न लागेको हो। एक हप्तासम्म चल्ने महोत्सवमा आलु प्रदर्शन आलुका विभिन्न परिकार बाल उद्यान विविध सांस्कृतिक कार्यक्रम लोक दोहोरी लगायत हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो।
स्वास्थ्य सेवा ऐन कार्यान्वयन तथा तहगत जिम्मेवारी सहितको पदस्थापनको माग गर्दै आन्दोलनरत स्वास्थ्य कर्मीले पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा तालाबन्दी गरेका छन्। स्वास्थ्य सेवाको 4थ तहबाट प्रवेश गरी 6थ तहमा बढ़ुवा भएका स्वास्थ्य कर्मीले अहिले कार्यरत स्थानमै पदस्थापनको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्।
शेयर बजार परिसूचक नेप्से आज झण्डै 14 अङ्कले घटेर 1300 बिन्दुको नजिकै आइपुगेको छ। जलविद्युत बाहेक सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूहको परिसूचक 114 अङ्कले लागेको छ। आज होटल समूह 50.25 र बैंकिङ समूह 13.57 अङ्कले घटेको छ। 54.45 करोड़ भन्दा बढ़ीको शेयर कारोबार भएको दिन आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको शेयर 11.48 करोड़ भन्दा बढ़ीको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
घरेलु तथा साना उद्योग विकास समितिले गरेको 28 राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनीमा 5 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। मेड इन नेपाल गौरव गरौं स्वदेशी वस्तु प्रयोग गरौं भन्ने नाराका साथ फागुन 12 गतेदेखि शुरू भएको प्रदर्शनीमा 73 जिल्लाका 305 प्रदर्शनी कक्ष राखिएका थिए।
सुनसरीको हरिपुरमा गाँजा ओसार्दै गरेको एम्बुलेन्स सहित एकजना पक्राउ परेका छन्। सीमा सुरक्षा सशस्त्र प्रहरी बल हरिपुर भण्डाबारी र सीमा प्रहरी चौकी भण्डाबारीको संयुक्त टोलीले हरिपुरमा गाँजा ओसार्दै गरेको एम्बुलेन्स सहित एकजनालाई पक्राउ गरेको हो।
मेरो पनि भन्नु छ।
लेखराज गिरी लेख्नुहुन्छ, बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र राजनीतिमा आउने भन्दा खुशी लागेको छ। हाम्रो आशालाई निराशा नबनाइदिनुहोला, केही गरेर देखाइदिनुहोला।
अमृत खतिवडा लेख्नुहुन्छ, देशको विकास गर्ने मूल उद्देश्य लिएर हिँडेको मान्छेलाई कुनै पार्टीको जरूरत पर्दैन। देश र नागरिकको भलाइ हुने काम गर्नु नै सबैभन्दा ठूलो पार्टीलाई जन्म दिनु हो।
राजनापित कृष्णले लेख्नु भएको छ, हाम्रो देशका नेताहरू कुर्सीमा पुगेपछि आफूलाई मालिक सम्झन थाल्छन्, सेवक हौं सेवा गर्ने अवसर हो भन्ने भुल्न थाल्छन्।
अनि नेपाली राष्ट्रिय क्रिकेट टीमले भारतमा अभ्यास खेल जितेकोमा रोहित घिमिरे लेख्नुहुन्छ, अभ्यास खेलबाट सिकेर केही दिनपछि हुने केन्यासँगको खेल जित्नुपर्छ।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र कार्यक्रममा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र रितु थेबे। अब विदेशका खबर। युरोपियन युनियन यूबाट बेलायत बाहिरिएपछिको कार्यक्रमका बारेमा योजना सार्वजनिक हुने भएको छ। युरोपेली आयोगका प्रमुख जाक क्लाउड जंकरले भोलि यू बहिर्गमनपछिका कार्यक्रमको योजना सार्वजनिक गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ट्रिटी अफ रोमको 60 वर्षगाँठका उपलक्ष्यमा बेलायत बिनाको ईयूका कार्यक्रमलाई सार्वजनिक गरिन लागेको हो। इटलीमा हुने विशेष सम्मेलन मार्फत ईयू नेताबीचको छलफलपछि आगामी 10 वर्षको कार्यक्रम सार्वजनिक गरिनेछ। व्हाइट पेपर भनिएको कार्य योजना युरोपेली संसदमा प्रस्तुत गर्नु अघि आयोगका पदाधिकारीले आज अवलोकन गर्ने कार्यक्रम छ।
लिबिया आप्रवासी बालबालिकाका लागि दुर्व्यवहारको केन्द्र बनेको भन्दै संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले चिन्ता व्यक्त गरेको छ। ठूलो संख्यामा बालबालिका लिबियादेखि इटलीसम्मको खतरनाक यात्रा गर्न बाध्य रहेको युनिसेफले जनाएको छ। गएको वर्ष झण्डै 26,000 बालबालिकाले असुरक्षित रूपमा भूमध्य सागर तरेर इटलीको यात्रा तय गरेका थिए, जसमध्ये धेरै बालबालिका लिबियामा दलाल तथा तस्करबाट हिंसा र यौन दुर्व्यवहारमा पनि परेको युनिसेफले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आईसीसी विश्व क्रिकेट लीगमा केन्यासँगको खेलको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टीमले आज भारतको राजवाडा क्रिकेट टीमलाई 83 रनले हराएको छ। 248 रनको लक्ष्य पछि आएको राजवाडालाई 37 ओभर 3 बलमा 164 रनमा अल आउट गर्दै नेपाली टीम विजयी भएको हो। नेपालका सोमपाल कामी, सागर पुन र सन्दीप लामिछानेले 2-2 विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 7 विकेटको क्षतिमा 247 रन बनाएको थियो। नेपालका ज्ञानेन्द्र मल्लले 95, सुनिल धमलाले 44 र मेहबूब आलमले 30 रन बनाए। नेपालले पर्सि अर्को अभ्यास खेल खेल्नेछ।
त्रिभुवन आर्मी क्लब बुटवलमा चलिरहेको तिलोत्तमा गोल्ड कप फुटबलको सेमी फाइनल पुगेको छ। आज भएको क्वार्टर फाइनलमा नेपाल पुलिस क्लबलाई 3-1 हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। आर्मीलाई जिताउन विवेक बस्नेत, राजीव गुरुङ र दीप लामाले गोल गरे। पुलिसका निरकुमार राईले 1 गोल गरे पनि टीमको जितका लागि त्यो पर्याप्त भएन। आर्मीले अब सेमी फाइनलमा रूपन्देही 11 पर्सि खेल्नेछ। पहिलो सेमी फाइनलमा भने भोलि हिमालयन शेर्पा र संकटा क्लब खेल्नेछन्।
र नेपालगंजमा चलिरहेको प्रधानमन्त्री कप महिला भलिबलको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र रेलवे टीम इण्डिया खेल्ने भएका छन्। नेपालगंज रंगशालामा आज भएको पहिलो सेमी फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साबिक विजेता भारतको रेलवे फाइनल पुगेको हो। त्यस्तै दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागीय टोली एपीएफ फाइनलमा पुगेको हो। फाइनल खेल भोलि हुनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तहको चुनावमा सहभागी हुन प्रधानमन्त्री दाहालको आग्रह, विकासलाई ढोका ढोकासम्म पुर्याउने अवसरका रूपमा उपयोग गर्न आह्वान।
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने मधेसी मोर्चाको निर्णय, निर्वाचन आयोगमा दल दर्ता नगर्ने।
भोलि 200 भन्दा बढी क्याम्पसमा सोभियूको चुनाव हुँदै ठूला क्याम्पसमा सोभियू चुनाव हुन नसक्नुमा विद्यार्थी संगठन नै मुख्य दोषी।
बेलायत बाहिरिएपछिको कार्यक्रमका बारेमा ईयूले योजना सार्वजनिक गर्ने, आगामी 10 वर्षको कार्यक्रम भोलि सार्वजनिक गरिँदै।
र आईसीसी विश्व क्रिकेट लीगको तयारीमा रहेको नेपाली टीम अभ्यास खेलमा विजयी, पुलिसलाई हराउँदै त्रिभुवन आर्मी क्लब तिलोत्तमा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।